यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भोलि भारत जानुहुँदै रोजगारीका अवसर सृजना हुने गरी लगानीको उपयोग हुनुपर्नेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जोड़। 400 केवी क्षमताको हेटौँडा सब स्टेशनको निर्माण सम्पन्न र इजरायलद्वारा मध्य गाजा क्षेत्रमा जारी हवाई आक्रमणका क्रममा 200 भन्दा बढ़ीको मृत्यु। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भारतको नयाँ दिल्ली भोलि जाँदै हुनुहुन्छ। प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत जानुहुने प्रधानमन्त्री प्रचण्ड र मोदी बीच भोलि नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँ दिल्ली स्थित नेपाली दूतावासका एक अधिकारीले जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डका साथ उहाँकी छोरी गंगा दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी तथा उच्च पदस्थ सरकारी कर्मचारी रहनुहुनेछ। प्रधानमन्त्री प्रचण्ड पर्सि सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम छ। मन्त्री परिषदको बिहिबारको बैठकले प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने निर्णय गरेको थियो। प्रधानमन्त्री प्रचण्डले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गर्नुभएको थियो। यसअघि सन् 2014 प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुभएको थियो। त्यसबेला पाकिस्तान बाहेक दक्षिण एशियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी हुनुहुन्थ्यो। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणबारे जानकारी गराउनु भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। भेटमा अन्य समसामयिक विषयमा पनि कुराकानी भएको सचिवालयले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई राष्ट्रिय राजनीतिको निर्णायक शक्तिमा पुर्याउनु पर्ने बताउनु भएको छ। एमाले काठमाण्डौ जिल्लाको 7 अधिवेशनको उद्घाटन सत्रलाई आज सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले मुलुकमा राजनैतिक स्थायित्व सहित विकास र समृद्धिका लागि पार्टीलाई अग्रस्थानमा पुर्याउनु पर्ने बताउनुभयो। अध्यक्ष ओलीले पार्टीभित्रका कतिपय आन्तरिक समस्या, झूठ र षड्यन्त्रलाई पराजित गर्न सक्नुपर्ने बताउनुभयो। एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सकेसम्म सहमतिका आधार र नभएमा स्वच्छ प्रतिस्पर्धाका आधारमा अघि बढ़न सुझाव दिनुभयो। आजै एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटिको दोस्रो जिल्ला अधिवेशनको काठमाण्डौमा उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। अध्यक्ष ओलीले बजेटको प्रभावकारी कार्यान्वयनका लागि नमिलेका र सच्याउने कतिपय विषयमा सरकारसँग छलफल भइरहेको बताउनुभयो। अध्यक्ष ओलीले मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्राए पनि फाइदा लिन नसकिएकोले अब रोजगारीका अवसर सृजना हुने गरी लगानीको उपयोग हुन जरूरी रहेको धारणा राख्नुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार व्यवसायका समस्या समाधान गर्न कंग्रेसले पहल गर्ने बताउनु भएको छ। पार्टी निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएटको नवनिर्वाचित कार्य समितिसँग आज भएको भेटमा सभापति देउवाले वैदेशिक रोजगार व्यवसायीले भोग्नु परेका समस्याबारे पार्टीले संसदमा समेत कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। जनता समाजवादी पार्टी जसपा नेपालको जनकपुरमा पर्सि जेठ 28 गतेदेखि शुरू हुने एकता राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। महाधिवेशनको विषयमा जानकारी दिन आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनमा देशका 77 जिल्लाबाट 1300 प्रतिनिधि आउने जानकारी दिनुभयो। 3 दिनसम्म चल्ने महाधिवेशनको बन्द सत्रमा राजनैतिक वैचारिक दस्तावेज, नीतिगत दस्तावेज पेश गरेर त्यसमा व्यापक बहस तथा छलफलपछि महाधिवेशनबाट आवश्यक परिमार्जन सहित पारित गरिने अध्यक्ष यादवले जानकारी दिनुभयो। नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको धारणा राख्नुभएको छ। एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटिको आजदेखि शुरू नगर अधिवेशन उद्घाटन गर्नुहुँदै नेता खनालले समाजवादको एजेण्डा बिना कम्युनिष्ट पार्टीहरू टिक्न नसक्ने बताउनुभयो। समाजवादी क्रान्ति अहिलेको आवश्यकता भएको बताउनुहुँदै नेता खनालले अब सबै राजनैतिक दलले समाजवादलाई मुख्य विषय बनाउनु पर्नेमा जोड़ दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन निजी वायुसेवा कम्पनीहरूलाई दिन सकिने बताउनु भएको छ। अठोट नेपाल र उद्योग वाणिज्य महासंघ बागमती प्रदेश पर्यटन विकास समितिको संयुक्त आयोजनामा आज काठमाण्डुमा आयोजित दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगिता 2024 को उद्घाटन गर्नुहुँदै मन्त्री तामाङले अन्तर्राष्ट्रिय उडानको मान्यता पाएका निजी विमान कम्पनीले गौतम बुद्ध विमानस्थललाई आधार बनाएर नियमित उडान शुरू गरेमा त्यो जिम्मेवारी दिन सकिने बताउनुभयो। मन्त्री तामाङले पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्न नीतिगत सुधार र व्यवसायीहरूलाई उत्साहित बनाउनु पर्ने आवश्यकता रहेकोले सरकारले काम गरिरहेको बताउनुभयो। नेपाली कंग्रेसका नेता डाक्टर शशांक कोइरालाले स्थिर सरकारका लागि निर्वाचन प्रणाली बदल्न आवश्यक रहेको बताउनु भएको छ। नेपाली कंग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलनको आज नेपालगंजमा उद्घाटन गर्नुहुँदै नेता डाक्टर कोइरालाले संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्न दलहरूबीच समझदारी बन्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले मुलुकमा स्थायी सरकार बन्न नसक्दा विकास र समृद्धिमा फड्को मार्न नसकिएको बताउनुभयो। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कंग्रेस 84 सालसम्म प्रतिपक्षमा बस्ने बताउनु भएको छ। नेपाली कंग्रेस काठमाण्डौ महानगरपालिका 3 ओडा कार्य समितिले आज काठमाण्डौमा आयोजना गरेको वर्तमान राजनैतिक अवस्थामा नेपाली कंग्रेसको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा उहाँले 5 वर्षका लागि 5 दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेको बताउनुभयो। कैलालीको धनगढ़ीमा यही जेठ 27 र 28 गते हुने श्रमाधान रोजगार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार र धनगढ़ी उपमहानगरपालिकाको आयोजनामा 2 दिनसम्म सञ्चालन हुने मेलाको तयारी पूरा भएको हो। महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धी संयुक्त राष्ट्र संघीय समिति महिला विरूद्धको विभेद उन्मूलन कमिटि सीडको सदस्यमा नेपालकी वन्दना राणा पुनः निर्वाचित हुनुभएको छ। हिजो अमेरिकाको न्यूयोर्कमा भएको मतदानमा राणा 146 मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँले आगामी सन् 2025 देखि 2028 सम्मका लागि कार्यभार सम्हाल्नुहुनेछ। विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट बुटवल सड़कको दुरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ। कोरोना महामारी कम भएपछि अरू सबै क्षेत्र पूर्ववत फर्किए पनि लुम्बिनी क्षेत्रमा भने नारायणघाट बुटवल सड़कको दुरावस्थाका कारण वार्षिक 6 लाख पर्यटक मात्र पुग्ने गरेको कोषका सदस्य सचिव सानु राजा साक्यले जानकारी दिनुभयो। इजरायली सेनाले गाजा क्षेत्रमा गरेको भीषण आक्रमणमा परि 200 भन्दा बढ़ीको मृत्यु भएको छ। सेनाले विशेष गरी देर अल बलाह र नुसेरत क्षेत्रमा आज भीषण आक्रमण गरेको हो। मध्य गाजामा इजरायली सेनाले गरेको आक्रमणका कारण सड़कमा समेत धेरै लाशहरू अलपत्र अवस्थामा रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। इजरायलले हरेक मिनटमा आक्रमण गरिरहेको जानकारी दिँदै अक्सा अस्पतालका प्रवक्ताले सयौं मानिस घाइते अवस्थामा अस्पताल आइरहेको बताए। गत 8 महिनादेखि जारी इजरायल गाजा द्वन्दका क्रममा हालसम्म 36,800 भन्दा बढ़ी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ भने लाखौं मानिस युद्धग्रस्त क्षेत्रबाट भागिरहेका छन्। यसैबीच इजरायलले आज आफ्नो सेनाले 4 बन्धकलाई जीवितै उद्धार गरेको जनाएको छ। गत अक्टोबर 7 भएको आक्रमणका क्रममा प्यालेस्टाइन इस्लामिक लड़ाकू समूह हमासले नोभा म्युजिक फेस्टिभलबाट ती 4 अपहरण गरेको सेनाले जनाएको छ। उद्धार गरिएकामा 25 वर्षीय नोवा अर्गमानी, 21 वर्षीय अल्मोग मेयर जनवरी, 27 वर्षीय आन्द्रे कोजलोव र 40 वर्षीय स्लोमी जीव रहेका छन्। यसै गरी सशस्त्र द्वन्दमा बालबालिकाको अधिकार उल्लंघन गरेको भन्दै संयुक्त राष्ट्र संघले इजरायल र हमासलाई आफ्नो लज्जास्पद कालो सूचीमा राखेको द टाइम्स अफ इजरायलले जनाएको छ।
करिब 4,000 मेगावाट विद्युत प्रवाह गर्ने क्षमता भएको 400 केभी क्षमताको हेटौँडा सब स्टेशन निर्माण सम्पन्न भएको छ। देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौडा उपमहानगरपालिका 11 थाना भर्याङमा सब स्टेशन निर्माण सम्पन्न भएको हो। सब स्टेशन निर्माण सम्पन्न गरी शुक्रबार साँझदेखि सञ्चालनमा ल्याइएको छ। यसै गरी नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाबाट थाना भर्याङमा नै 220 र 132 11 केबी क्षमताका सब स्टेशन निर्माण सम्पन्न गरी शुक्रबार नै चार्ज गरिएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक उल्मान घिसिङले हेटौडा सब स्टेशनबाट स्थानीय रूपमा पनि विद्युत आपूर्ति गरिने हुँदा हेटौडा भरतपुर सिमरा तथा वीरगंज क्षेत्रको विद्युत आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउन सब स्टेशनको निर्माणले सहयोग पुग्ने बताउनुभयो। सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाबाट निर्माण गरिएको 220 132 र 11 केबी हेटौडा सब स्टेशन निर्माणको अनुमानित लागत 3 अर्ब रहेको छ। अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धिको यात्रामा अघि बढ़िरहेको बताउनु भएको छ। नेकपा माओवादी समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री पुनले सरकार मूलको आर्थिक तथा सामाजिक रूपान्तरणमा केन्द्रित भएको बताउनुभयो। आगामी आर्थिक वर्षमा 1,00,000 रिटर्नीलाई पुनस्थापना गर्ने योजना अघि सारिएको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले विदेशबाट फर्केका युवाको श्रम सिप र पुँजीलाई स्वदेशमै प्रयोग गर्ने वातावरण बनाइएको गर्नुभयो। आगामी दशकलाई सूचना प्रविधि दशक घोषणा गरिएको जानकारी दिँदै मन्त्री पुनले 10 वर्षमा 30 खर्बको सूचना प्रविधि सेवा निर्यात गर्ने र 15,00,000 रोजगारी सृजना गर्ने दावी गर्नुभयो। कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेतले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वदेशमै उद्यमशील बनाउने उद्देश्यले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका विभिन्न कार्यक्रमबाट लाभ लिन आग्रह गर्नुभयो। सेन्टरका अध्यक्ष देवेन्द्र सम्बा हम्फेले श्रम सिप र पुँजी सहित स्वदेश फर्केका युवालाई एकताबद्ध गर्दै स्वदेशमै उद्यमशील बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। चितवनको भरतपुरमा रहेको भाटपटेनी सुपर मार्केटले कुहिएको खाद्य पदार्थ बिक्री गरिरहेको पाइएको छ। विश्व खाद्य स्वच्छता दिवसको अवसरमा भरतपुर महानगरपालिकाले शुक्रबार भाटपटेनीको अनुगमन गरेको थियो। अनुगमनका क्रममा कुहिएको ड्रागन फ्रूट अनार र लेबल नभएको अमिलो फेला परेको भरतपुर महानगरपालिकाको कार्यपालिका सदस्य एवं अनुगमन समितिका सदस्य गोपाल दराईले जानकारी दिनुभयो। भाटपटेनीले खाद्य पदार्थको गुणस्तरमा लापरवाही गरेकोले एक पटकलाई सचेत गराई सुधार्ने मौका दिएको समितिका सदस्य दराईले उल्लेख गर्नुभयो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ पर्वतले जिल्लाका 5 स्थानमा जेठो बुढो धानको बिउ उत्पादन शुरू गरेको छ। इकाइले धान उत्पादनको पकेट क्षेत्रका रूपमा रहेका पाङ, खुरकोट, पकुवा, देवीस्थान र बिहारी गाउँपालिकाको बराचौरमा जेठो बुढो धानको उन्नत बिउ उत्पादन शुरू गरेको हो। पछिल्लो समय नेपाली भान्सामा जेठो बुढो चामलको माग अत्याधिक बढ्दै गएको छ। स्वदेशमा मात्र विदेशमा समेत जेठो बुढो चामलको माग बढ़ी हुन थालेकोले बिउ उत्पादन गर्न थालिएको परियोजना बागलुङका प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो। बिउ उत्पादनका लागि यस वर्ष परियोजनाले 580 किलो मूल बिउ वितरण गरेको छ। अहिले उमार्न थालिएको मूल बिउबाट पर्वत जिल्लाको 700 हेक्टर क्षेत्रफलमा धान खेती गरिने परियोजना प्रमुख पौडेलले जानकारी दिनुभयो।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब खेल समाचार रमेश टमटाबाट।
आठौं प्रधानमन्त्री कप भलिबल लीगमा महिला तर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। पुलिस क्लबले एभरेस्ट भलिबल क्लब बुटवललाई 3-2 पराजित गर्दै उपाधि उचालेको हो। शनिबार पुलिसले एभरेस्टलाई 25-21, 25-23, 20-25, 20-25 र 15-12 सेटमा पराजित गरेको हो। पहिलो र दोस्रो सेटमा लगातार जित निकालेको पुलिसले तेस्रो र चौथो सेट गुमाए पनि पाँचौं सेटमा जित निकाल्दै पुलिसले उपाधि चुमेको हो। ओलम्पिक डे 2024 अवसरमा शनिबारदेखि नेपालमा यसको औपचारिक शुभारम्भ गरिएको छ। नेपाल ओलम्पिक कमिटी एनओसी को संयोजनमा एनओसी अन्तर्गत रहेको स्पोर्ट्स फर नेपाल कमिशनको आयोजनामा नेपालमा ओलम्पिक डे 2024 कार्यक्रम शुरू गरिएको हो। पाटन मंगल बजारमा शनिबार एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक डे 2024 थालनी गरिएको स्पोर्ट्स फर अल कमिशनका अध्यक्ष विष्णु गोपाल श्रेष्ठले जानकारी दिनुभयो। ओलम्पिक डे हरेक वर्ष जून 23 मनाइँदै आएको छ। ताप्लेजुङमा सञ्चालन गरिएको जिल्ला लीग फुटबल प्रतियोगिता अन्तर्गत ए डिभिजन तर्फको उपाधि प्रगतिशील युवा क्लब मेरिङदेन गाउँपालिका 4 लिङतेपले जितेको छ। मैवा खोला गाउँपालिका स्थित लालिमा युवा क्लब ढुङ्गे साँघुलाई 3-1 गोल अन्तरले पराजित गर्दै लिङतेपले उपाधि उचालेको हो। अठराई त्रिवेणी गाउँपालिकाको प्रायोजन तथा ताप्लेजुङ जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो। जिल्ला लीग ए डिभिजन प्रतियोगिताको विजेता प्रगतिशील युवा क्लबले नगद 50,000 रूपियाँ पुरस्कार र ट्रफी प्राप्त गरेको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत देशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बद्ली रही थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी 3 तराईका भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले तातो हावा तथा लहरको असरबाट बस्न आवश्यक सतर्कता अप्नाउन पनि महाशाखाले अनुरोध गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन भोलि भारत जानुहुँदै रोजगारीका अवसर सृजना हुने गरी लगानीको उपयोग हुनुपर्नेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जोड़। 400 केवी क्षमताको हेटौँडा सब स्टेशनको निर्माण सम्पन्न र इजरायलद्वारा मध्य गाजा क्षेत्रमा जारी हवाई आक्रमणमा परि 200 भन्दा बढ़ीको मृत्यु। हवस्त, राति 9 समाचार सकियो। अब 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।